समृद्ध राष्ट्र, विभेद रहित समाज, समान पहुँच र अधिकारका लागि रेडियो कार्यक्रम समानता।
साप्ताहिक रेडियो कार्यक्रम समानतामा यहाँहरूलाई हार्दिक स्वागत अभिवादन छ। म रिता बुढाथोकी
अनि म भीम घिमिरे। यो कार्यक्रम हरेक बिहिबार बेलुका 8 बजेको अङ्ग्रेजी समाचार पछि रेडियो नेपालको एफएम ब्यान्ड 98.1 र 103 MHz र मिडियम वेबका 576, 684, 684, 792, 810 र 1143 kHz मार्फत प्रत्यक्ष रूपमा सुन्दै आउनु भएको छ। साथै अनलाइन मार्फत www.onlineradionepal.gov.np लगन गरेर रेडियो कार्यक्रम समानता प्रत्यक्ष रूपमा वा आफूलाई अनुकूल भएको जुनसुकै समयमा पनि सुन्न सक्नुहुनेछ।
यो कार्यक्रम सामाजिक न्याय, परिवर्तन र जातीय विभेद विरुद्धको एउटा सशक्त आवाज हो।
रेडियो कार्यक्रम समानतामा हामी नेपालका 60 लाख दलितहरूको मुक्तिको आवाज बोल्छौँ।
तपाईँसँग कला, सिप र सृजनाको विशाल खानी छ, हामी त्यसको पहरेदार भएर बोल्छौँ।
तपाईँसँग जातीय भेदभाव र अपमानले बेसरी दुखेको दिल छ, हामी त्यही दिलको आवाज जस्ताको तस्तै बोल्छौँ।
र तपाईँसँग न्याय, मुक्ति र परिवर्तनका लागि सङ्घर्षको गाथा छ, हामी त्यही सङ्घर्षको गाथा बोल्छौँ।
छुवाछुत र जातीय विभेद मानवता विरोधी कार्य हो, यसको अन्त्य गर्नु हामी सबैको कर्तव्य हो। त्यसैले सभ्य र समतामूलक समाज निर्माणका लागि आआफ्नो ठाउँबाट पहल गरौँ।
हामीले रेडियो कार्यक्रम समानतामा जातीय छुवाछुत र सबै खाले विभेदको अन्त्य गर्दै समताको अभियान अगाडि बढाइरहेका छौँ। यही अभियान अन्तर्गत आजको श्रृङ्खलामा समाचारमूलक सामग्री, सहरमा दलित शीर्षकमा गौरी नेपालीद्वारा लेखिएको लेखका साथै जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको स्मृति दिवसको सन्दर्भमा दलित अधिकारका उपलब्धि र कार्यान्वयन र त्यसका चुनौती विषयमा तयार पारिएको एक रिपोर्ट सहित उपस्थित भएका छौँ। कार्यक्रम सुनि साथ दिनुहोला। कार्यक्रमको शुरूआत गरौं समाचारमूलक सामग्रीबाट।
नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल दलित संघको 5 राष्ट्रिय महाधिवेशन आगामी चैत्र 7, 8 र 9 गते बुटवलमा हुने भएको छ। संघले महाधिवेशनका लागि 151 सदस्यीय आयोजक समिति गठन गरेको आयोजक समितिका सदस्य दीपक सुनीले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्य सम्पादन समितिको निर्देशन बमोजिम राष्ट्रिय महाधिवेशनका लागि शम्भु हजारा पासवानको संयोजकत्वमा आयोजक समिति गठन गरिएको बताइएको छ। आयोजक समितिमा केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू र सल्लाहकार समिति समेत रहेका छन्। राष्ट्रिय महाधिवेशन सफल बनाउन विभिन्न 13 विषयगत समितिहरू समेत गठन गरिएको समितिका सदस्य सोनीले बताउनुभयो। संघले राष्ट्रिय महाधिवेशन अघि फागुन 27 र 28 गते 7 प्रदेशको अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ।
आजभन्दा करिब 26 वर्ष पहिले अर्थात 2052 सालमा तत्कालीन नेकपा माओवादीले शुरू गरेको सशस्त्र युद्धमा गोर्खाका 11 वर्षीय किशोर दिलबहादुर रम्तेल प्रथम शहीद भए, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छन्। तत्कालीन माओवादीले 10 वर्षसम्म युद्ध जारी राख्यो। सो युद्धमा 1700 दलित समुदायका व्यक्तिहरूले शहादत प्राप्त गरेका छन्। 2062-63 को ऐतिहासिक जनआन्दोलन पछि माओवादीले युद्ध विराम गरी शान्तिपूर्ण राजनीतिमा समाहित हुँदै पटक पटक सरकारको नेतृत्व समेत गरिसकेको छ।
संविधान सभा मार्फत संविधान जारी भएको पनि करिब 6 वर्ष पूरा भएको छ, तर संविधानमै उल्लेख भएको दलितहरूको समानुपातिक प्रतिनिधित्व र दलित अधिकार कागजमा मात्र सीमित छ। कानून कार्यान्वयनमा भने अझै पनि चुनौती थपिएको छ। दलितकै मुद्दा बोकेर युद्ध गरेको माओवादी पार्टी र त्यसको नेतृत्व गरिरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत संविधानमा दलितका हक अधिकार सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयनमा चुनौती थपिएको स्वीकार गर्नुहुन्छ। सुनौ यो रिपोर्ट।
तत्कालीन नेकपा माओवादीले शुरू गरेको सशस्त्र युद्धमा 2052 साल फागुन 14 गते गोर्खाका 11 वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भयो। तत्कालीन विद्रोही पक्ष मानिने माओवादीले रम्तेललाई जनयुद्धको प्रथम शहीद मान्दै आएको छ। दिलबहादुर रम्तेल प्रथम शहीद हुनुले पनि संघर्षमा दलित समुदायको सहभागिता र उनीहरूको योगदान कस्तो थियो भन्ने सोझै आकलन गर्न सकिन्छ। तर तिनै दलितहरूको त्याग, बलिदान र संघर्ष मार्फत प्राप्त उपलब्धिहरूबाट दलितहरू उपेक्षित बन्दै गइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत यो कुरा स्वीकार गर्दै दलितका हक अधिकार संविधानमा सुनिश्चित भए पनि त्यसको कार्यान्वयनमा चुनौती थपिएको बताउनुहुन्छ।
दलितहरू युद्धमा सहभागी हुँदा, दलितहरूले हातमा बन्दुक लिएर शासन चलाउने प्रक्रियामा प्रवेश गर्दै गर्दा दलितहरूको अधिकारमा पुरानो राज्यले जो विभेद गर्यो त्यो अरू समावेशी र समानुपातिक मात्रै अधिकार दिएर पुग्दैन। सयौं वर्षदेखि गरिएको विभेद, शोषण, अत्याचार, त्यसको बदला चाहिँ नयाँ राज्यले चाहिँ विशेष अधिकार दिएर लिनुपर्छ भन्ने नीति हामीले अघि सार्यौं र त्यो अहिले हाम्रो पार्टीले चाहिँ विधानमा नै व्यवस्था गरेर विशेषाधिकारको प्रक्रियालाई अगाडि बढाएको छ। दलितहरूलाई अझै पनि सामाजिक, सांस्कृतिक र कानूनी रूपले पनि रहेका कमीहरूलाई अन्त्य गर्नको निम्ति राज्य पनि अझ दृढताको साथ अगाडि बढ्नुपर्छ र हामी राजनीतिक दलहरूले पनि यो वर्ग समुदायलाई अगाडि ल्याउनको निम्ति अझ मेहनत गर्नुपर्नेछ र स्वयं दलित संगठनहरू र दलित बुद्धिजीवीहरूले पनि अझ व्यापक संगठन विस्तार गर्ने र एउटा शक्ति निर्माण गर्ने कुरालाई पनि त्यत्तिकै महत्व दिनुपर्दछ।
जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको सन्दर्भमा आयोजित जनयुद्ध, दलित अधिकारका उपलब्धि र कार्यान्वयन र त्यसका चुनौती विषय एक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो। जनयुद्धमा विकट क्षेत्रका दलित महिलाहरूले देखाएको साहसको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सयौं वर्षदेखि मनुवादी संस्कृति र विचारद्वारा प्रदूषित भएको समाजलाई रूपान्तरण गर्न मुस्किल भएको समेत बताउनुभयो।
विकट क्षेत्रका दलित महिलाहरूले बन्दुक बोकेर लाल सेनामा भर्ती भएर अगाडि बढ्दा या दलितहरूलाई सरकारको प्रमुख बनाएर जिल्लामा, स्थानीय तहमा बनाउँदा हामीले जो गर्वानुभूति गर्ने गरेका थियौं, अहिले कता कता त्यो चीजबाट एउटा खालको विचलन, एक खालको पछि हटाई जस्तो देखा परेको छ। संविधानमा हामीले धेरै मेहनत गरेर कैयौं महत्वपूर्ण हक अधिकार त राख्यौं तर कार्यान्वयन गर्नको निम्ति जो वातावरण बनाउनु पर्छ राज्यले त्यो अझै बन्न सकेको छैन। त्यहाँ सबैतिर संघर्ष गर्न जरुरी छ। यो सयौं वर्षदेखि मनुवादी संस्कृति र विचारद्वारा प्रदूषित समाजलाई रूपान्तरण गर्न सजिलो छैन। त्यो राजनीतिक नेतृत्वको तहबाट, त्यो राज्यको चाहिँ तहबाट, संविधानमा, कानूनमा व्यवस्था गरेर र साथसाथै फेरि जमीनमा संघर्षको निरन्तर अभियान चलाएर, संघर्षको प्रक्रिया चलाएर मात्रै यो सांस्कृतिक आन्दोलनको रूपमा पनि, सांस्कृतिक क्रान्तिको रूपमा पनि चलाएर मात्रै वास्तवमा यो समस्याबाट हामी मुक्ति पाउन सक्दछौ।
सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको बलिदानीको स्मरण गर्दै उहाँको सम्झनामा पार्टीको तर्फबाट अक्षय कोष निर्माण गरिने समेत बताउनुभयो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दलजीत श्रीपालीले अहिले पनि दलितमाथिको शोषण, दमन र उत्पीडनमा कमी नआएको भन्दै त्यसका लागि सम्पूर्ण दलितहरू एक भएर आन्दोलित हुनुपर्ने बताउनुभयो।
राज्य परिवर्तन गर्ने युद्धमा पहिलो शहीद हुने मौका हामीलाई मिल्यो। नेपालको इतिहासमा दलित समुदायले जनयुद्धमा आफ्नो नाउँ लेख्न सफल भयो र प्रथम शहीदको दर्जा दिलबहादुर रम्तेल प्राप्त गर्नुभयो र महत्वपूर्ण अवसर प्राप्त भयो र संविधानमा अहिले दलितको बारेमा धेरै ठूलो उपलब्धिहरू लेखिएका छन्। त्यसलाई कानूनको रूपमा कार्यान्वयन गर्न आज फेरि एउटा चुनौती खडा भएको छ। अझ दलित माथि भएका उत्पीडनहरू, त्यसपछि शोषण, दमन र अन्त्य भएका छैनन्। हामीले पाउने अधिकारको निम्ति राजनीतिक, प्रशासनिक, सांस्कृतिक, आर्थिक, सामाजिक अधिकारहरू, राज्यका अङ्ग निकायमा प्रतिनिधित्व गर्ने हाम्रो दायित्व र अधिकारहरू हामीले प्राप्त गर्न सकेका छैनौं। त्यसैले हामीलाई दलित मुक्त देश बनाउनको लागि अझै पनि हामी त्यो तयार बन्नको लागि पनि एउटा पुस्ताले जिम्मा लिनै पर्छ।
कार्यक्रममा दलित मुक्ति आन्दोलनका अगुवा तथा साहित्यकार रणेन्द्र बरालीले दलित समुदायको बलिदानीको स्मरण गर्दै संविधानमै उल्लेख भएको समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन गर्न पार्टीले पहल गर्नुपर्नेमा जोड दिनुभयो।
दलित मुक्ति आन्दोलनको विशेष सहित मूलत दलित मुक्ति आन्दोलनकै सरकारमा मूलत जातीय उत्पीडनकै कारणले मुक्तिको निम्ति लडेर शहीद हुनुभयो। जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेल, जनआन्दोलनको अन्तिम शहीद चन्द्र बैलकोटी, जो दलितै थिए, यो दलितहरूको चाहिँ योगदान कति रहेको थियो? जस्तै समानुपातिक सहभागिता भनेको छ, 5%ले 20% अथवा 13% चित्त बुझाउनु परेको छ। यस्ता कामहरूको लागि बाँकी अधिकार प्राप्त गर्न र संविधानमा लेखाउन, कानून बनाउनको लागि कसँग संघर्ष गर्नु परेको छ? सरकारसँग। सरकार कसको छ? पार्टीसँग। हाम्रो लडाई पार्टीसँग भयो कि भयो?
माओवादी केन्द्र निकट अनुशासन आयोगका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य धर्मराज विश्वकर्माले दलितका समस्या समाधान गर्न एकताको आवश्यकता औंल्याउनुभयो।
संघर्षको बावजुद आज हाम्रा थुप्रै उपलब्धिहरू हामीले हासिल गरेका छौं र हामीले यो देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्न हामी सफल भएका छौं, तर हाम्रा चुनौतीहरू छन् अहिले पनि यो दलित समुदायभित्र पनि दलित भनेको के हो त अनि दलितका समस्याहरू के हुन् भन्ने कुरामा पनि ठूलो विवाद छ। हाम्रो एकताको आवश्यकता छ, त्यो दलितलाई नयाँ तरिकाले सामाजिक रूपान्तरणको लागि, हाम्रो हक अधिकार प्राप्ति गर्नको लागि, हाम्रा राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक हक अधिकार प्राप्त गर्नको लागि, हाम्रो राजनीतिक एजेन्डा, हाम्रा सामाजिक समस्याहरू, हामीलाई समावेशी समानुपातिकको अधिकार हुनुपर्छ। यो हाम्रो सिप र कला हाम्रो क्षमतालाई अहिलेको प्रविधिसँग जोडेर हामीले आधुनिकीकरण व्यवसायीकरण गर्न सक्यौं भने हामी आर्थिक रूपले पनि मजबुत हुन्छौँ, राजनीतिक रूपले पनि हामी अगाडि बढ्न सक्छौँ, तब हामी सबैले लाग्नुपर्छ।
कार्यक्रममा बोल्दै नेपाल दलित मुक्ति संगठनका कार्यवाहक महासचिव सरज दिलु विश्वकर्माले दिलबहादुर रम्तेलको बलिदानीको स्मरण गर्दै जुनसुकै व्यवस्था परिवर्तन भए पनि दलितहरूको अवस्था भने परिवर्तन नभएको बताउनुभयो।
दलित समुदायलाई राज्य सत्तामा पुर्याउने कुराहरू, दलित समुदायको हक अधिकार स्थापित गर्ने कुराहरू, राज्य सत्तामा हिस्सेदारी निर्माण गर्ने कुराहरूमा यो आन्दोलनले एउटा उचाइ प्राप्त गरेको छ। दलित समुदायले यो बलिदानी यो त्याग दिएर यो आन्दोलन एउटा उचाइमा पुर्याए तापनि तर आज किन दलित समुदायलाई यो रूपान्तरणमा पनि बिर्सिरहेको छ, यो व्यवस्थामा पनि बिर्सिरहेको छ। आज दलित समुदायहरू किन अझै पनि विभेदित रूपमा छन्, किन छुवाछुत भोगिरहेका छन्, किन राज्य सत्ताको हिस्सेदारी प्राप्त गरिरहेका छैनन्, यो कुरामा अब हामीले बहस गर्नुपर्ने बेला।
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका फ्याक्सन इन्चार्ज परशुराम रामतेलले जनयुद्ध दिवस र शहीद सप्ताहका सन्दर्भमा दलित अधिकार सम्बन्धी उपलब्धि र कार्यान्वयनमा चुनौती विषय कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
समुन्नत समाजको परिकल्पना, छुवाछुत विहीन समाजको चाहना, सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि गर्न कार्यक्रम समानता।
अब लागौं शहरमा दलित शीर्षकमा गौरी नेपालीद्वारा लेखिएको लेख अबको प्रस्तुतिमा।
अनि नानीको जात चाहिँ के पर्यो, घरबेटीले सोधे। दमाई निर्धक्क साथ जवाब दिए मैले। ए नानी त उसो भए दलित पो पर्नु भएछ, अब के गर्नु। मेरा घरमा बुढा बा आमा हुनुहुन्छ, उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ, हामीलाई त केही थिएन जे जातै भए पनि। तर बुढेसकालमा आमा बाको चित्त दुखाउनु पनि त भएन, त्यसैले घरमा दलितलाई आजसम्म भाडामा राखिएको छैन। नानी नराम्रो नमान्नुहोला। निकै सभ्य भाषामा उनले दिएको व्याख्यात्मक प्रतिक्रियाले मेरो माथिङ्गल हलायो। सोचमग्न भए। उनले मेरो जातीय पहिचानलाई सम्मान गरे कि विभेद गरे। 7 वर्ष अगाडि स्नातकोत्तर पढ्ने लहरमा काठमाडौँ छिर्ने बित्तिकैको घटना हो यो। राम्रो करियर बनाउने सपना बोकेर रहरले नै सहर छिरेकी थिए म। मलाई पहिलो गाँसमा ढुङ्गा जस्तै भयो घरबेटीको यो वचन। सहरमा मेरो जातीय पहिचानले सम्मान पाउँछ भन्ने मेरो विश्वासले त्यही दिन धोका खायो। अनि थप कोठा खोज्ने हिम्मत पनि गरिन, बरु उल्टै जाट ढाँटेर छेत्री भनी नयाँ ठिमीमा बसेका दाजु भाउजूसँग बस्न थाले। जुत्ताका धेरै तलुवा फटाएपछि काठमाडौँमा पहिलो पटक जात खुलाएरै डेरा पाइयो। डेरामा बस्न लागिएको घरको एउटा तल्ला बाहेक पुरै खाली थियो। बाँकी एक परिवार पनि म आएकै दिन डेरा छोडेर निस्किँदै थिए। म बस्ने कोठाभन्दा माथिल्लो तलाकी दिदी कोठा सर्दै थिइन्। काठमाडौँमा सेवा सुविधा भएको ठाउँ हत्तपत्त छाड्दैनन् डेरावालहरू, त्यसैले उत्सुकता पोखिहाले उनीसँग, के कारण कोठा सर्न लाग्नु भएको दिदी। मेरो प्रश्नको उत्तरमा उनले ठूलै सामाजिक राज खोलिन्। बहिनी, यो घर दमाईले किनेको छ, अब ऊ बस्न आउँदैछ रे, त्यसैले सबै सरिसके, हामीलाई पनि त्यति सहज लागेन, त्यही भएर सर्दैछौ। उनको कुरा सुनेर म तिनछक परे। बाहुन घरबेटीले दमाईलाई घर बेचेपछि तीनवटा तलामा बस्ने तीनवटै बाहुन परिवार सरेका रहेछन्। मलाई ती दमाई दाईको घरमा जातीय आत्मसम्मान सहित बस्न पाएकोमा जति हर्ष र खुसी थियो, ती दिदीलाई दमाई घरबेटी स्वीकार्न उति नै पीडा र दुःख भएको रहेछ। सहरमा दलितहरूले कोठा भाडामा नपाएको समस्या त भोगेकै थिए, तर दलितले नै घरमालिक हुँदा भाडामा समेत बस्न नचाहने प्रवृत्ति पहिलो पटक देख्दै थिए त्यति बेला। अहिले दलितको घरमा बाहुन पनि बस्छन्, तर तिनको आर्थिक हैसियत सामान्य छ। वर्गीय रूपले तल पारिएका गैर दलित र सामाजिक रूपले तल पारिएका दलित एकै ठाउँमा बसेका छन्। दुवै तल परेकै कारण मिलेर बसेका यस्ता उदाहरण पनि छन्। आफूलाई जात र वर्गमा माथि ठान्ने ती दिदीलाई भने यस्तो बसाई स्वीकार्य भएन। यद्यपि ती दिदी पेसाले शिक्षक थिइन्, बाहुन शिक्षकले परिवार र स्कूलमा के पढाउँछन् होला, म केही बेर सोचमग्न भए। हिजोको भोगाएको परिदृश्य आज पनि उस्तै छ मेरो मनमा। विभेद र अपमानको विकार उही वृत्तमा घुमिरहेको देखेकी छु, भोगेकी पनि छु। धेरै सहरिया घरबेटी आफ्नो विभेदकारी सोचलाई मलजल गरिरहेका छन् र शिक्षित तथा सहरीपनले लेपिएको व्यक्तित्वलाई सो अप गरिरहेका छन्। आज पनि विभेद नगरे झैं गरी विभेदमा पारिराख्नु सहरी जातीय विभेदको विशेषता हो। सहरमा जातीय विभेदको स्वरूप आइसबर्गको संरचनामा छ। हेर्दा विभेद नदेखिने तर अन्तरमा ठूलै पहाड लुकाएर राख्ने। शहरले पाखण्ड र जटिलता बाँचेको सहजै महसुस गर्न सकिन्छ। आइसबर्गले शहरको विशिष्टता र सभ्यताको यात्रामा कस्तो दुर्घटना निम्त्याउँदै आएको छ, त्यसले कति क्षति गर्दै आएको छ अनुमान गर्न कठिन छ। शहरलाई सुसंस्कृत नगरको अस्तित्व कायम गर्न यस्तो प्रवृत्तिको अन्त्य हुनु पर्दैन र।
समानता कार्यक्रममा आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता रेडियो नेपाल सिंहदरबार काठमाडौँ। साथै इमेल ठेगाना समानता 2074@gmail.com।
कार्यक्रमको आजको श्रृंखला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते, नमस्ते।